संतप्त मानस शांत हों, जिनके गुणों के गान में समय सार अनुशीलन पेज नंबर 150। एक छंद का अर्थ अपन ने कल किया था मनासी दास का, दूसरे छंद का अर्थ करते हैं। बात तो बहुत स्पष्ट हो चुकी है, ज्यादा स्पष्टीकरण की आवश्यकता नहीं है। जैसे निसी बासर कमल रहे पंक ही में, पंकज कहापे न बाके ढिंग पंक है, कमल कीचड़ में ही रहता है। सूखी जमीन में तो कमल पैदा नहीं होता, पानी में ही पैदा होता है। अकेले पानी में भी कोई वनस्पति पैदा नहीं हो सकती, मिट्टी तो उसे चाहिए। मिट्टी और पानी के मिले हुए रूप को ही कीचड़ कहते हैं। पानी ज्यादा हो मिट्टी कम हो तो कीचड़ कहते हैं, है ना। लेकिन वो उसका नाम भी पंकज, पंकज क्यों रखा है कि जो कीचड़ में पैदा हुआ है, पंके जाता पंकजा, है ना। लेकिन न बाके ढिंग पंक है, लेकिन उसके पास कीचड़ नहीं है। वो तो कीचड़ से बिल्कुल, कमल का जो पत्ता होता है ना, तो उसे पानी भी नहीं रुकता तो कीचड़ कैसे रुकेगा, है ना। जैसे मंत्रवादी विषधर सो गहावे गात, जो सांप का जहर का उतारने का मंत्र जानता है, वो मंत्र के बल पर सांप को अपना शरीर गहर है तो आपके सामने कटवाता है। वो जैसे आप देख देख के घबराते हो ना, वो अपने शरीर को सांप से कटवाता है। जैसे मंत्रधारी विषधर सो गहावे गात, मंत्र की शक्ति बाके बिना विष डंक है, और मंत्र की समिति से उसका डंक उसे लगता नहीं, लगता है मतलब जहर नहीं चढ़ता। जैसे जीव गहे चिकनाही रहे रूखे अंग, अपन कितना घी खाए तो जिसकी वजह से जवान इतनी चिकनी हो जाए, फिर साबुन लगा के धोना पड़े। अभी हाथों में ज्यादा चिकनाई लगा दो ना तो साबुन से धोनी पड़ेगी। शरीर के किसी भी अंग पर आप चिकनाई लगाओगे ज्यादा तो वो उसे गारंटी से उसे धोना पड़ेगा, तो अभी वो अच्छी तरह से साफ नहीं होगी। लेकिन जवान है ना आप, इसमें कितनी भी उनको घी ऐसा डाल के पियो, फिर भी साबुन के पानी से कुल्ला करने की जरूरत नहीं है। थोड़ी देर में आप देखेंगे तो बिल्कुल साफ होगी वो, उसमें घी का अंश भी दिखाई नहीं देगा। इस तरह से बनी हुई है कि जो भी चीज उसके पास जाती है उसे वो सोख लेती है। क्या जो ये कहते हैं ना होम्योपैथिक की दवाई, कि उसको अंदर मत ले जाओ, आप तो जवान पे डाल लो, हृदय वह जवान के नीचे कहते हैं यहां डालो, और उसे अपने आप एब्जॉर्व करने दो। क्यों? कि शरीर में जाने के बाद उसमें एब्जॉर्व करने की ताकत उतनी नहीं रहती है, आधी तो फिर वो लैट्रिन बाथरूम के साथ ही निकल जाती है, पूरी तरह से शरीर ग्रहण नहीं कर पाता है। और यहां जो रहती है तो जवान उसको बिल्कुल चूस लेती है, पूरा वो सीधी खून में चली जाती है। ऐसे जो भयंकर जहर होता है ना, उसे पेट में जाने की जरूरत नहीं होती है, जवान पर लगते ही एकदम वो जैसे इंजेक्शन जैसा काम करती है। और वो जैसे जो हार्ट की वो इमरजेंसी वाली गोली होती है, उसको भी जवान पर रखने के लिए ही कहते हैं डॉक्टर, उसे जल्दी गुटक लो ऐसा नहीं कहते। क्यों? यहां से ही जितना जल्दी एब्जॉर्व होती है उतना जल्दी पेट की आंतों से एब्जॉर्व नहीं होती। तो जैसे जीव गहे चकनाई, खूब चकनाई खाती है, रहे रूखे अंग, लेकिन हमेशा रूखी ही बनी रहती है, और पानी में कनक जैसे काई सो अटंक है, पानी में सोने को डाल दो तो उसमें काई नहीं लगती है। काई किसमें लगती है? जिसको वो पदार्थ पी लेता है पानी को। फिर पत्थर भी होता है ना, तो संगमरमर में काई लगी नहीं देखी होगी, बहुत कम देखी होगी कभी। लेकिन ये जो पत्थर से अपने बन रहा है ना, इसमें अभी एक साल में काई लग जाएगी, क्योंकि ये पत्थर पानी को पीता है। है ना, इतने उदाहरण दिए। तैसे ही ज्ञानवंत नाना करतूति ठाने, अनेक प्रकार के काम करता है। एक करतूति शब्द जो है ना लोक में वैसे बुरे अर्थ में प्रयुक्त होता है, तो यहां तो शुभ भाव को भी लिया है, तो बुरे अर्थ में कहां है, शुभ भाव भी बुरा ही है ना, यानी पुण्य और पाप के भाव शुभ भावों को यहां करतूति शब्द से प्रयोग किया गया। करतूति ठाने तो क्रिया से भिन्न माने आते निकलंक है, लेकिन अपने को उस क्रिया से भिन्न जानता है, इसलिए वो कलंक उसे लगता नहीं, कर्म रूपी कलंक उसे लगता नहीं। देखो लोग में कहते हैं हमने उनकी करतूति सब जानते हैं, बोलते कि नहीं बोलते, तो बुरे अर्थ में ही है ना, कि बताओ साहब आप इनकी क्या करतूते हैं, आप इतनी कह रहे हो इस दूसरे को बदनामी करने की आपको अधिकार नहीं है, आप कहते हैं सारी करतूते इनकी जानते हैं ना, तो बताओ कि सुबह से रोजाना पूजा करते हैं, फिर जाकर के दान देते हैं, फिर जी स्वाध्याय करते हैं, फिर जी जाकर के इन्हें जो स्मारक बना दिया, ये करतूते हैं क्या, क्योंकि इनके प्रति तो हमारे हृदय में बहुत बहुत बड़ा सम्मान है ना, इनको तो हम बहुत महान काम मानते हैं है? लेकिन वो कहते हैं तुमने ये सब कुछ किया लेकिन आत्मा का अनुभव नहीं किया, तो ये सब करतूत ही है। ये जो दूसरा ये पेज है ना, जो मैंने अर्थ बता दिया वही इसमें लिखा है, और जो बातें बतानी थी वो भी सब बता दी हैं, तो आप ये दो पेज बिल्कुल आसानी से छोड़ सकते हो। पढ़ना हो तो घर पे शांति से पढ़ लेना, और फिर देख लेना कि जो बताई थी आप में कोई बात छूट गई है क्या। जिन ज्ञान और वैराग्य के सामर्थ्य की चर्चा विगत कलश में की गई है, उन्हीं ज्ञान और वैराग्य के सामर्थ्य का स्वरूप आगामी दो गाथाओं में सुधारण स्पष्ट किया जा रहा है। देखो पिछले में तो गाथा में कोई उदाहरण नहीं दिया था, टीका में भी कोई उदाहरण नहीं दिया था, ये तो बनासी दास जी ने दिया है और पांडे राजमल जी ने उदाहरण दिए होंगे। मैं एक बात आपसे पूछना चाहता हूं कि इसमें तो कितने अपने कल देखे थे ना कि छह उदाहरण हैं, कल बोले थे ना पक्का मानो, इसमें तो लिखे साहब इस प्रकार उक्त छंद में सात लौकिक उदाहरणों के माध्यम से ज्ञानी को निर्बंध सिद्ध किया गया है, तो कौन बात गलत है, जो कल कही थी वो गई जो आज इसमें लिखी है वो नहीं? अब गिन के देखो सात हैं कि छह हैं, सात हैं कहां छंद में लाइन, तो लाइन जो है ना वो तो दो दो में एक एक दिया है ना, तो एक है ना, कहां है कहां, ज्यादा कौन है, क्या बढ़ गया है बोलो। देखो जो आत्मा है उसमें क्लियर है ना, जीव गहे चिकनाई और पानी में कनक, ये दोनों एक एक में पंक्ति में आ गए हैं, एक इसको बड़ी मान लो एक पंक्ति भी कह सकते हैं, समझे ना, इसमें दो, इसलिए यहां सात है, लिखते हैं तो बहुत विवेक पूर्वक लिखते हैं, जब बोलने में इतना समय नहीं मिलता ना सोचने का तो उधर ध्यान नहीं जाता है, ख्याल में ही ना, लेकिन जब देखते हैं तो जैसे व्यापारी अपने बच्चे से कहता है ना कि देख सगे बाप से भी पैसा ले तो गिन के लेना और गिन के देना, तो तुम व्यापारी का बच्चा है, क्या बात करते हो पापा, आप पर मैं अविश्वास करूं, ये नहीं हो सकता, मेरे से एक काम नहीं होगा और सब कुछ हो सकता है, आप देंगे और कहेंगे कि 10,000 रुपये हैं तो मैं तो बिना गिने ही रखूंगा, नहीं तो तू व्यापारी का बेटा नहीं है, तू मेरी आज्ञा का पालन नहीं कर रहा है, क्यों, कि मुझे आप पर पक्का भरोसा है ना, सवाल मेरे पे भरोसा नहीं होने का नहीं है, मैं ईमानदार हूं, तेरे साथ बेईमानी नहीं करूंगा, ये बात सही है, लेकिन मैं भी तो भूल सकता हूं ना, सूक्ष्म ज्ञान है ना, केवल ज्ञान तो नहीं है ना, جنہیں وہ کہتے ہیں سگے باپ سے بھی لو تو گن کے لینا اور گن کے دینا، اور جو دیتا ہے وہ بھی یہ چاہتا ہے، وہ کیوں چاہے گا؟ اسے تو برا لگے گا کہ ہم گنیں گے، تو سمجھدار آدمی تو برا نہیں لگے گا، وہ سمجھتا ہے آپ نے گن کے اوکے کر دیا ٹھیک ہے، تو اب بھوشیہ میں اسے کبھی یہ ڈر نہیں ہے کہ آپ کہیں گے آپ نے جو نوٹ دیے تھے اس میں ایک کم نکلا تھا، کدا آپ نہ بھی کہیں اور ایک کم نکلے تو اپنی جیب سے پجا دیں، کیونکہ آپ کی ہمت نہیں پڑے کہنے کی، لیکن من میں تو وکلپ کھڑا ہو ہی جائے گا کیا کہ مجھے گن کے لینا چاہیے تھے، گن کے لینا چاہیے تھے، اب تو مجھے سو میرے ماتھے مر گئے، سو میرے ماتھے مر گئے۔ ایسے ہی پھول چند سدھانت شاستری نے میرے سے ایک دفعہ یہ بات کہی تھی کہ نووکار منتر بھی لکھنا، کتابوں چھپا دینے تو نووکار منتر سامنے رکھ کر اسے دیکھ کے لکھنا، اور پروف ریڈنگ کرنا تو اسے دیکھ کے ملان کر کے کرنا، اپنی اسمرتی کے بھروسے نہیں کرنا۔ پچاسوں دفعہ کر چکے ہمیں سب معلوم ہے، نہیں، کبھی کبھی آپ دیکھیں گے کہ ایسی جو آپ سمجھتے پچاسوں دفعہ ہمیں معلوم ہے اس میں بھی وہ غلطی نکلتی ہے۔ کیا سمجھے نا؟ اب میں یہاں سے پوچھتا ہوں، نمو وجہ تارم نمو سدھارم، میں نمو ہے کہ نمو ہے، اڑا ہے کہ نہ ہے، بولو اڑا ہے نا، پکی بات ہے نا، اور سیتام بنو گیا نہ ہے، بولو کیا کرو گے؟ اب ان کا ادھرن دو گے تو آپ کو نہ لکھنا پڑے گا کہ نہیں؟ بولو ایسو پنچ نمو، بولو صحیح، پکا ہے نا، گڑبڑ تو نہیں ہے، سیتام بنو کے نمک کارو ہے، اپنے یہاں نمو یارو ہے۔ اب کیا کرو گے آپ؟ سیتامبرم کا ادھرت کرو گے تو آپ کو نمکارو لکھنا پڑے گا۔ ایک کیوں ایسا انتر ہے؟ ایک بات میں تو کم سے کم ایک مت ہو جاتے۔ دیکھو دگمبروں کی بھاشا ہے سور سینی پراکرت، اور سیتامبروں کی بھاشا ہے ماگدھی پراکرت، ایک سور سینی اور ماگدھی کا انتر ہے۔ پراکرت پراکرت تو سب ہیں، لیکن چار پراکرت کے بھید ہیں، سورسینی، پالی، ماگدی اور اردھ ماگدی، ہے نا، یہ چار پرکار بھی پراکرت ہیں۔ اب اس چار پرکار کے بھید کا آشرے کیا، آدھار کیا؟ کہ جو سورسین راجا کے راجیہ میں بولی جاتی تھی اسے بولتے سورسینی، کیا سمجھے؟ اب سورسین کون ہے؟ یہ متھرا کا راجا تھا، تو متھرا کے آس پاس جو بولی جانے والی ہے وہ ساری پراکرت ہے، وہ سورسینی ہے۔ اور دگمبر آگم یدپی دکشن بھارت میں لکھا گیا، کہ کند کند آچاری سبھی دکشن بھارت کے تھے، بھوت بلی پرسدنت بھی، لیکن انہوں نے وہ یہاں کی پرمپرا تھی تو انہوں نے سور سینی بھاشا میں لکھا پراکرت میں، وہ سور سین راجا کا پردیش، سمجھ گئے نا۔ اور پالی پراکرت کیا ہے؟ جو بودھوں کی بھاشا ہے وہ پالی پراکرت ہے، اور وہ نیپال میں، پالی مانے نیپالی، نے کا لوپ ہو گیا سمجھے، نیپالی پراکرت، نیپالی نیپالی بار بار بولو گے تو پالی ہی رہے گا، نیپالی اپنے آپ بولنے میں ہی غائب ہو جاتا ہے۔ جو کٹھور شبد ہوتے ہیں نا ان کے سامنے جو کومل شبد ہوتے ہیں وہ غائب ہو جاتے ہیں۔ کیا نیپالی نہ ہے ملائم شبد، سب سے زیادہ ملائم ہے، کیونکہ انوناشک ہے، سمجھے؟ جو پانچ میں اکثر ہیں وہ آدھے آدھے ونجن ہیں ایک طریقے سے، اس لیے وہ نئے غائب ہو گیا، پالی رہ گیا۔ تو نیپال میں کپل وستو دھری ہے، بودھوں کی بھاشا ہے وہ پالی پراکرت ہے، اور مگدھ دیش میں جو تھی وہ بھاشا ہے ماگدھی، جو مگدھ پردیش میں مطلب یہ بہار والے ایریا میں پاٹل پتر پٹنہ جس کی راجدھانی تھی مگدھ دیش اور پاٹل پتر راجدھانی. تو آپ سمجھ لیجئے کہ یو پی کی ہو گئی سورسینی اور بہار کی ہو گئی ماگدھی اور نیپال کی ہو گئی پانی. ایسے ایریے کی ایسی ہے یہ. اور شاستروں کی بھاشا یہ تھی اپنی جنیوں کی. اب ارد ماگدھی کیسے آ گئی؟ تمہیں پوجن میں پڑھا ہوگا ارد ماگدھی بھاس آتا نا چھند کہ تمہارا ارد ماگدھی. بھگوان مہاویر کی بانی کیسی تھی؟ تو انہوں نے کہا ارد ماگدھی تھی. تو ارد ماگدھی میں نے کیا کہ وہ مہاویر نے سارے بھارت میں وہار کیا تھا. تو جو مگدھ دیش کی تو ان کی مکھ بھاشا تھی ہی, لیکن وہ جہاں جہاں وہار کیا ان ایریوں کی شبد بھی ان میں ملتے گئے تو مکسر ہو گئی. جیسے آج کی ہندی ہوگی نا, آج انگریزی کے شبد آ گئے. اب بولے اسٹیشن ہندی کا ہے کہ انگریزی کا؟ اپن نے اسے ہندی کا بنا لیا کہ نہیں؟ اور پھر ہندی کا ہو گیا کہ نہیں ہوا؟ ہو گیا. کیسے بنا؟ کتنی اسٹیشنیں نکل گئیں؟ یعنی انگریزی کا ہوتا تو بہو بچن بنانے کے لیے اسٹیشنس کہتے, لیکن ہم نے ہندی کی داخل لاگو کیا نا اس میں اسٹیشن کا اسٹیشن بہو بچن بنانے کے لیے, تو ہندی ہو گئی. وہ ایسی جو مکسچر ہو جاتی ہے نا تو وہ ہو گئی. اور مگدھ پردیش کی آدھی اور آدھی ہندوستان کے باقی کے سب پردیشوں کی, تو اس کو بولتے ہیں اردھ مادھی. اب آپ کہو گے یہ سب چکر پڑنے سے کیا ہے؟ ارے بھائی آپ دگمبر شاستر پڑھو گے تو آپ کو سورسینی کا ویاکرن اپلائی کرنا پڑے گا. یعنی آپ بودھ ساہتیہ پڑھو گے تو پالی پراکرت کا ویاکرن الگ ہے, اس کو اپلائی کرنا پڑے گا. اور یعنی آپ شیتامبر ساہتیہ پڑھو گے تو اسے ماگدھی کا ویاکرن اس میں اپلائی کرنا پڑے گا. یہ سب چیزیں کیوں, یہ جاننا ضروری ہے بھاشا. اس لیے میں انہوں نے کہا نا کہ نو کار منتر سورسینی, انہوں نے سورسینی ماگدھی بنا دیا. وہ ماگدھی کا نیم وہاں لاگو ہوتا, سورسینی کا یہاں آتا ہے. سمے سار کی کئی گاتھاؤں میں یہ چکر ہے. ہم جاتے ہیں ودیانند جی کے پاس تو ودیانند جی نکال نکال کے بتاتے ہیں کہ دیکھو دیکھو آپ کے یہ ایسا چھپا ہے, یہ تو یہ نہیں ہے, یہ تو فلانی, یہ پراکرت کا نیم کے حساب سے تو یہ اڑا نہیں ہونا چاہیے, ہاں یہ ہونا چاہیے, یہ ہونا چاہیے. آدھا پتا نا اپنا آدھا شبد, اور کئی جگہ آتا ہے چیدا آدھا, اور دوسرا اور اپا. کئی شبد ایسے آتے ہیں کہ نہیں آتے؟ تو ایک آدھا کی جگہ بھی ایک دوسرا کوئی شبد آتا ہے. ایک جگہ یا جان دی اور جان دیے کی ماترا, ایسے بہت بہت ہیں شبدوں میں. آپ دیکھیں گے تو دو طرح کے پریوگ ہیں. تو میرے سے انہوں نے کہا تو میں نے کہا دیکھو صاحب ہم نے تو یہ جو شبد رکھے ہیں اس کا سمپادن ڈاکٹر اے این اپادھی سے کرایا تھا, انہیں اسپیشل دے کر بہت ہیوی چارج دے کر ان سے سونگڑھ والوں نے اس کا سنشودھن کرایا تھا کہ ہم کو تو جو پراکرت بھاشا کے حساب سے صحیح ہونا چاہیے, پھر چھپایا ہے. تو ان کا نام تو بہت بڑا ہے, ان کے سامنے میں سب رہ جاتے ہیں. اے این اپادھیے کا نام آ رہے, ڈاکٹر ہیرا لال جین کا نام آ رہے, اے این اپادھیے کا نام آ رہے, تو سب پھر چپ چاپ مان لیتے ہیں اے این اپادھیے نے کیا ہے تو بھائی ٹھیک ہے پرمانے ہے. تو یہ سب چیزیں تمہیں بھوشیہ میں پڑھنی پڑیں گی, جاننی پڑیں گی, تب تم اس کی گہرائی میں جا پاؤ گے. ابھی اتنا سمجھ لو کہ نو کار منتر بھی لکھنا تو دیکھ کے لکھنا, پریکشا میں نہیں. جب کتاب لکھو نا, دیکھو ہم یہ نیم سار اسے لکھتے ہیں نا اور تین تین دفعہ پروف ہو کے آتا ہے, پھر بھی ہم اسے گاتھا سے ملان کر کے پھر دیکھتے ہیں, چھند ہیں ان چھندوں کو ملان کرتے ہیں, پھر دوسری دفعہ پروف آئے گا تو پھر ملان کریں گے, تیسری دفعہ آئے گا تو تیسری دفعہ ملان کریں گے. کیوں؟ क्योंकि फिर भी बीच में गड़बड़ हो जाती है कभी कभी, क्या इतना शुद्ध छपाने की कोशिश करते हैं खुद मेहनत करके, क्योंकि दूसरा इतना ध्यान ही नहीं देता, हम क्या करें, और फिर भी उसमें कुछ ना कुछ गलतियां तो रह ही जाती हैं ना है? जब हो गया ना, अब अपन आगे बढ़ते हैं। जिन ज्ञान और वैराग्य की सामर्थ्य की चर्चा विगत कलश में की गई है, उन्हीं ज्ञान और वैराग्य के सामर्थ्य का स्वरूप आगामी दो गाथाओं में सोधारण स्पष्ट किया जा रहा है। देखो इसीलिए है ना, इनने कहा ज्ञान वैराग्य सामर्थ्यम दर्शयति, ये ठीक है। हम में ज्ञान और वैराग्य की सामर्थ्य को बताते हैं। ज्ञान और वैराग्य में लिखा था ना कि ज्ञानी भोग भोगते हुए भी कर्मों से बनते नहीं हैं, एक ज्ञान की सामर्थ्य और वैराग्य का बल जानिए। ज्ञान की सामर्थ्य और वैराग्य का बल है, तो वो कैसे है वो बताते हैं। पढ़ो का था, जय विषम विभुजंतु जय विषम उपभजंतो, जिस प्रकार विष को खाता हुआ वैद्यो पुरुषो वैद्य पुरुष न मरण मुव्यादि मृत्यु को प्राप्त नहीं होता, उसी प्रकार पोगल कम्मस्वयं पोदगल कर्म के उदय को तय भुंजदि भोगता हुआ ज्ञानी नैव बज्जते, ज्ञानी बंध को प्राप्त नहीं होते। जिस प्रकार मज्जम पिबमानो अरतिभावेन अरतिभाव से शराब पीता हुआ लोगों को शराब चढ़ती नहीं है, मज्जदिना मज्जदि माने मधुरमत नहीं होते हैं, दब्ब पिभोगे अर्दो, उसी प्रकार अरतिभाव से पदार्थों को भोगते हुए ज्ञानी बंधन को प्राप्त नहीं होते, मोह को प्राप्त नहीं होते। देखो मूल गाथा में इतनी सी बात कही, ऐसा लगता है उदाहरण दिया जाता है दृष्टांत, तो दुनिया में दृष्टांत प्रसिद्ध होता है और सिद्धांत अप्रसिद्ध होता है, माने जो सबको मान्य है उस बात का उदाहरण दिया जाता है, और जो वादी को मान्य है और प्रतिवादी को मान्य नहीं है वो सिद्धांत होता है। परीक्षा मुख सूत्र में पढ़ा होगा ना, साध्य किसे कहते हैं बोलो बोलो बोलो, एक खड़े हो गए बोलो बोलो, इष्टम अबाधितम असिद्धम साध्यम। एक तो वो इष्ट होना चाहिए, इष्ट होना चाहिए का मतलब ये है कि जो समझा रहा है कम से कम उसे तो मान्य हो, उसे इष्ट होना चाहिए मैंने समझाना इष्ट है उसे, वो उस बात को वो मानता है, और इष्टम अबाधितम तो किसी प्रत्यक्षादि प्रमाण से बाधित नहीं होता हो, इष्टम अबाधितम और असिद्ध होना चाहिए, अब पहले से ही सिद्ध है। अब मृति चरपरी होती है, अब हम सिद्ध करें कि बच्चा बच्चा मान रहा मृति चरपरी, अब क्या सिद्ध करें है? हम सिद्ध क्या करें कि वो तो सो बच्चा बच्चा जान रहा है ना कि मिर्ची चरपरी होती है, तो वो असिद्ध होना चाहिए कम से कम किसको, प्रतिवादी को। उसमें लिखा कि इष्टम पद है वो बादी की अपेक्षा है और असाध्यम पद है वो प्रतिवादी की अपेक्षा है। अब देखिए उदाहरण, जहर खाते हुए वैद्य मरते नहीं है, ये जगत को मन है। कुंद कुंद के जमाने में होगा, कुंद कुंद के जमाने में इतने कहने से उनका काम चल जाता होगा, 2000 वर्ष में तो चला नहीं। जहां जहां उनके टीकाकार उपलब्ध हुए सबके चित्त में थोड़ा सा प्रश्न खड़ा हुआ कि भाई ये बात कैसे हो सकती है, ये बात कि हम जहर खाए और वैद्य नहीं मरे, हम खाएं जहर तो मर जाएं और वैद्य नहीं मरे, वैद्य भी तो हम तुम के बीच के ही है ना, वो भी हम तुम जैसा ही मनुष्य है, हम देखते हैं और जैसे जो चीज हमें नुकसान करती है वो उसको भी नुकसान करती है, तो हम खाएं तो हम मर जाएं और वैद्य खाए और मरे नहीं। अब कुंद कुंद के जमाने में इतने समझदार लोग होंगे, लेकिन अमृतचंद के जमाने में आते आते ख्याल में ही ना लोगों को शक होने लग गया था कि भाई ये बात हम नहीं मानेंगे, कैसे मानेंगे, तुम्हारे कह दी हमें तुम्हारे कहने से मानेंगे। और जैसे उनके जमाने में अमृतचंद के समझा देने के बाद में भी और ज्यादा मीन मेघ निकालने वाले होंगे, क्यों उनको भी दिमाग में आई। अब आगे 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 वाले हरेक ने उसके काफी मंथन किया। देखो पहले तो अंतर देखो, अमृतचंद ने क्या किया, देखो अब हम पढ़ते हैं ना क्या टीका, यथा कश्चित विष वैद्या परेशान मरण कालम विषम उपभज्यमानोपी अवोग विद्या सामर्थ्येन निरुद्धत सक्तित्वाद न मिलियते। क्या बढ़ा दिया इनने, उनने तो कहा था वैद्य और इनने कह दिया विषवैद्य, एक विशेषण अपनी तरफ से लगा दिया। विषवैद्य और वैद्य में क्या फर्क है बोलो, विषवैद्य और वैद्य में क्या फर्क है, जो खासकर जहर जहर का स्पेशलिस्ट है, जैसे कोई आंख के होते, कान के होते, इसके होते, उसके होते ना, तो कुछ लोग जहर के ही स्पेशलिस्ट होते थे उस जमाने में। उस हिंदुस्तान की दो विशेषताएं हैं हिंदुस्तान की पुराने जमाने से, एक तो ऐसे विदेशी लोग सांपों का देश कहते थे, सफेदों का देश है ये, और सफेदे यहां भगवान जैसे पूजे जाते हैं, सांपों की नाग पूजा भी होती है और सफेदों की भी पूजा होती है। एक तो नागों का उपद्रव बहुत होता था और दूसरा हाथियों का उपद्रव बहुत होता था। राजा के यहां हाथी रहते थे सेना के लिए, अभी कभी बाहर निकलते थे और कभी उनका दिमाग खराब हो गया तो जब उपद्रव करते थे तो बहुत दिक्कत है। इसकी वजह से जो व्यक्ति इन दो संकटों से हमें उबार दे वो भगवान बन जाता था, मैंने उसे लोग भगवान जैसा मानने लगते थे और हर भगवान को ये जरूरी है कि वो दो काम जरूर करे साहित्य में। देखो श्री कृष्ण नाग को दमन किया, हाथी को भी दो बनाए, महावीर ने हाथी के साथ लड़ाई करी और सांप के साथ, दो कहानी जुड़ी कि नहीं जुड़ी, क्योंकि जनता इनसे बहुत परेशान रहती थी और हरेक के बस की बात नहीं थी, तो राजा का ही काम था, वो राजा ही के हाथी हुआ करते थे। तो अब जब जहां पर सांपों की पूजा होती हो वहां कोई मारेगा कैसे सांप को, तो हिंदुस्तान अहिंसक देश था, सांपों को मारते नहीं थे, चीन वाले तो मार के खा जाते हैं, जिंदा ही खा जाते हैं, उन्हें काय को डर, उनसे सांप डर। जैसे अपन ककड़ी का जो ऊपर विष होता है ना और उसको वो रहीमन खीरा रहीमन कड़ुए मुखन को चहियत यही सजाए, खीरा का मुख काट के मलियत नमक लगाए, मुंह काट के नमक लगा के मलते हैं ना फिर फेंक देते हैं, खीरा का मुख काट के मलियत नमक लगाए और क्या रहीमन कड़ुए मुखन को चहियत यही सजाए, जो कड़वा बोलेंगे उनको ऐसी सजा मिलेगी। جیسے جب وہ سانپوں کو کوئی مارے گا نہیں, پوجا کریں گے تو سانپ تو بہت ہو جائیں گے, بہت ہو جائیں گے تو بھی تو کاٹیں گے, جبتا رہے تاجو کچھ رہے. اس لیے جو وش کے ویدیہ تھے, جو سانپ کو اتارنے میں ماہر تھے, تو انہوں نے اسے وش ویدیہ لیا, اور جیسے انہیں گاروڑی ویدیہ لیا, وہ ہوتا منتر سے اتارنے والے زہر, مانے وہ زہر کا علاج کرنے والے جو ڈاکٹر ہیں, کسی کو زہر تو زہر کا یہی سمبھاونائیں ہوتی تھی, کبھی سانپ نے کاٹ کھایا, سانپ نے کاٹ گیا, سانپ کا کاٹ گیا, کہتے بچوں کا کاٹے رو گئے اور سانپ کا کاٹے سو گئے. اب وہ خطرہ مار سکتے نہیں, تو دیوتا کی پوجا کرنی ہے, اور ڈھیروں سارے سانپ, کچے مکان, ہر گھر میں سانپ کو نکل آنا, اور کبھی بھی اس پہ شنکر کھڑا ہو جانا. اس لیے سب سے زیادہ پونچھ وشویدوں کی ہوتی تھی. یہ میں نے یہ وشوید الگ ہوتے تھے, سمجھے نا, ان کو پورا کورس کرنا ضروری نہیں ہے. اور کون کون سی اوشدھیاں ہیں جس سے وش کو اتارا جا سکتا ہے, وش کے اثر کو کم کیا جا سکتا ہے, تو انہوں نے تو وید کی جگہ وش وید کر دیا. کیا اور پھر کیا لکھا دیکھو, کہ بھئی وہ وش کو کھاتے ہوئے مرتا نہیں ہے, تو انہیں کیسے اموگ ودیا سامرتھین نردت شکتی, کہ ان کے پاس کوئی اپن بولتے ہیں اموگ شستر ہے, اموگ اوشدھی, رامبان اوشدھی, اموگ اب سمجھے نا, تو کہتے ہیں ان کے پاس کوئی ایسی شکتی ہے اموگ ودیا کی ہے, کہ سامرتھ سے وہ وید کہ جو وش کی سب باتیں جانتا ہے, اور اس کے پاس وش کو دور کرنے کی اموگ, اموگ مانے اچوک, اچوک ودیا جس کے پاس ہے, ایسا وید یعنی زہر کھا لے تو مرتا نہیں ہے. اب لوگوں کو کچھ لگا کہ ہاں اب ٹھیک ہے, اس کے دھوکے میں تم مت کھا لینا. میں تو یہ کہتا ہوں, اس میں لکھا ہے کہ جس طرح وید پرس زہر کھانے سے مرتا نہیں ہے, یہ سمے سار پڑھ کے کوئی وید دیپک جی کو کہتے ہیں نا ساودھان رہے, زہر کھا لے تو مر جائے گا بھیا. کند نے جو ادھار دیا ہے وہ اس کا امے چند نے ارتھ کیا, کون وش وید اور اموگ ودیا کی سامرتھ جس کے پاس ہے. دیکھو اب پڑھو, یتا کشچت وش ویدیا, سنسکرت میں پڑھو, ہندی میں پڑھ لینا, پریشام مرن کالے مرن کارنم, دوسروں کے لیے جو مرن کا کارن ہے, ایسا وشم ایسے وش کو کھاتے ہوئے, وش بھی تو کئی طرح کے ہوتے ہیں نا, اموگ ودیا کی سامرتھ سے اس کی شکتی کو جس نے روک دیا ہے, اس لیے وید مرتا نہیں ہے. اب تتھا اجانی نام, اجانی کو جو راگادی کا سدبھاؤ بند کے کارن ہے, اب پودگل کرمودے کے اپے کو بھوگتے ہوئے بھی اموگ گیان کی سامرتھ, وہاں اموگ ودیا تھی اور ان کے بعد اموگ سمیک گیان, اموگ وگیان ہے کہ سامرتھ سے اور راگادی بھاوانام بھاوے, راگادی بھاووں کے ہونے پر بھی ستی نردھت شکتی تواد, اس کی شکتی کو نردھ کر دینے سے گیانی بنتے نہیں ہیں. یہ ہو گیا ایک نپٹا امرت چند کا. اب دوسرا کہ اس میں لکھانا جہ مجو اردی بھاوے نے, کہ شراب اروچی پوروک پیے تو اسے شراب نہیں چڑھتی, اور روچی پوروک پیے تو چڑھتی ہے. اب یہ اس میں بھی اب دو بوتل پلا دے اور کیسے نہیں چڑھائے گی, تو ایک سچ مچ ایسا گن ہے اس میں جو یہ جان کر روچی پوروک کہ مجھے تھوڑا نشہ چاہیے اور نشہ چڑھے اس کے لیے شراب پیتا ہے, اسے جیسی شراب چڑھتی ہے, جو اروچی بھاو سے دوائی کے روپ میں کسی روپ میں یعنی پیتا ہے اسے ویسی نہیں چڑھتی. میں ساکھی ہوں, میں نے شراب نہیں پی کبھی, گھبرانا نہیں. جب ہم بمینا میں دکان کرتے تھے, ہولی کا سمے تھا, تو کچھ جو ہمارے برابری کے دوست تھے تو وہ گھومنے جاتے کرتے تھے, तो वहां उन्होंने वो भांग घोटी थी, भांग दूध की वो बनाते थे क्या, दूध की ठंडाई, और ठंडाई में वो भांग डाल देते थे, क्या नहीं ना। तो हम लोग वहां, हम भी के साथ में, तो उनने हमको बताया नहीं, वो कहते नहीं नहीं जो लोग नहीं पीते हैं उनको बिना भांग की बनाई जाती है, और जो पीते हैं उन्हें भांग डाल के बनाई जाती है। तो वो हमारी जो हमें पिलाई उसमें भी भांग उनने डाल दी होगी। अब वो उसका जो उसने असर दिखाया, लेकिन हमको तो पता नहीं था, है ना। तो हम आकर के हम अपने दुकान पे बैठे, और हमें तो कुछ पता नहीं, कुछ नहीं, लेकिन वो जब तक हमें पता नहीं चला, किसी को पता नहीं चला, हम काम करते रहे। इतने में उन्हीं जिन लोगों ने पिलाई थी उसमें से एक आया और बोला, अच्छा शास्त्री जी बहुत डोल रहे हो। उसने ऐसा कहा कि अरे आप तो डोल रहे हो। मैं क्या 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 डोल रहे हैं? अच्छा ऐसे भोले बनते हो, वहां भांग पी के आए हो ना और डोल रहे हो। उसने इतना कहा कि एक सेकंड में एकदम ऐसा लगा कि बहुत नशा है, इसलिए बोल रहा हूं मैं आपको। फिर हम उसको उठ के और घर चले गए, मतलब दुकान से उठ के आलस मुझे पक्का है, अभी भी वो ज्ञान का गेह वैसे का वैसा बना हुआ है कि ऐसा शरीर टूट रहा था, आलस्य आ रहा था, और यही समझते भाई नींद आ रही होगी, ऐसी होगी, वो समझ में कुछ नहीं आई। फिर घर जाके गए तो जाके हम सो गए, तो बहुत देर तक सोते रहे। तो हमारी माँ बोला, अभी क्या बात, क्या बात, तबीयत खराब है, आज क्यों आ गया, क्यों आ गया, तबीयत खराब है, वो सब पता है। ऐसा नहीं हो जाता कि बिल्कुल बेहोश हो जाता है, और वो ऐसी जिंदगी में एक दफे भांग का सेवन हुआ अनजाने में। लेकिन थोड़ा मैं भांग और शराब का अंतर भी बता दूं, अभी बीच में प्रकरण आ गया था। देखो भांग तो चाय जैसी पत्ती है, जो चाय में दोष है वो उसमें भी है, नशा करती वजह ज्यादा दोष है। जीवों की हिंसा की दृष्टि से बात कर रहा हूं मैं। जैसे नीम के पत्ते आपने लिए, जैसे वो चाय उसके पत्ते हैं, भांग के पत्ते हैं, लेकिन शराब तो अनंत जीवों के घात करके बनाई जाती है, सड़ा सड़ा कर वस्तुओं को। इसलिए हिंसा की दृष्टि से भांग से शराब ज्यादा खतरनाक है। अपने यहां दोनों ही का निषेध है, क्योंकि विवेक को दोनों नष्ट करती हैं। आप समझे ना, मैं सिर्फ जो अंतर बता रहा हूं उस अंतर की वजह से भांग कुछ ज्यादा उपादेय है, पीने लायक है, ऐसा अर्थ निकालने के लिए नहीं बता रहा हूं। नशा कारक अवक्षों में वो है, तिरस्घात और बहुघात में नहीं ली, अलग से ली ना, तिरस्घात और बहुघात मैं उसमें भांग को नहीं लिया। शराब तो तिरस्घात में भी है, बहुघात में भी है, सब हो गई, और उसमें नशा कारक भी है। हमारे आचार्यों ने तो उसको मैं क्या नाम, तुम्हारा तुम खाते इंदौर में बहुत खाते हैं छावरा जी, नहीं नहीं वो क्या बोलते हैं, दही का, दही में खांड मिला के बनाते हैं ना, गुड़ मिला के, श्रीखंड, वो श्रीखंड भी ऐसा ही है भाई साहब, बिल्कुल वो भांग जैसा ही है, वो भी नशा उत्पन्न करता है, है? उसको संस्कृत में श्रीखंड को शिखरणी बोलते हैं, शिखरणी, वो मदरा के अर्थ, शराब के अर्थ में ही प्रयुक्त होती है, हिंदुस्तान में जो चलती थी वो शिखरणी, शिखरणी जो बोलते हैं ना, अपने एक छंद भी शिखरणी है जिसमें महावीर अष्टांग स्तोत्र है। उस छंद का नाम शिखरणी क्यों पड़ा, कि उसे ऐसे गाना चाहिए कि जैसे तुमने एक बोतल शराब पी रखी हो, है समझे ना। यदि ये चैतन्य को समझ गया, शिखरणी मतलब वो उस छंद का नाम वो शिखरणी इसलिए पड़ा है। संस्कृत में तो छंदों के नाम हैं, वो बराबर ऐसे ही है, मंदाक्रांता, मंद गति चले और आक्रमण करती हुई। हिंदी का कोई मंदाक्रांता सुना सकते हो? प्रिय पति वह मेरा प्राण प्यारा कहाँ है, दुख जल निधि डूबी का सहारा कहाँ है, जिसे देख मैं आज तक जी सकी हूँ। किसका है ना? ये प्रिय प्रवास नामक महाकाव्य है हिंदी में, एक जो संस्कृत छंदों में लिखा गया है, और उसका लेखक कौन है? हरि औध। हरि औध माने उपाध्याय सिंह, अयोध्या सिंह उपाध्याय। हरि माने सिंह, हरि माने शेर होता है ना, और औध माने अयोध्या, तो अयोध्या सिंह उनने अपना नाम रख लिया था हरि औध। क्या नाम रखा था? हरि औध माने अयोध्या सिंह उपाध्याय हरि औध। उन्होंने संस्कृत के छंदों में एक हिंदी का महाकाव्य लिखा जिसका नाम प्रिय प्रवास है। प्रिय माने अपना जो प्रिय है उसको, प्रवास माने वो प्रदेश गया, तो उस वक्त जो उनकी हालत भई उसका वर्णन है उसमें। तो श्री कृष्ण वृंदावन से जब मथुरा गए राजनीति करने, तो वो माँ का नाम था उनकी, माँ पाला था इसने यशोदा और गोपियां राधा, वही सारी गोपियां, इनके प्रिय का प्रवास, इनका जो प्रिय था वो परदेश गया। उस वक्त वृंदावन से मथुरा परदेश ही था, क्योंकि राजनीति का अड्डा था, समझे ना। तो वो कहते प्रिय का प्रवास, मानो उसमें और कोई वर्णन नहीं है, बस वही यही वर्णन है कि गोपियां रो रही हैं और वो यशोदा रो रही है, सब रो रही, वही वही। और उसमें जो यशोदा माता का वर्णन है कि वो कह रही है कि प्रिय पति वह, अपने पति से, प्रिय पति वह मेरा प्राण प्यारा कहाँ है, दुख जल निधि डूबी का सहारा कहाँ है, जिसे देख मैं आज तक जी रही हूँ, मेरे जीवन का वह सहारा कहाँ है ना। वो वियोग काव्य है, वियोग श्रृंगार का सर्वोत्कृष्ट काव्य माना गया उसे हिंदी साहित्य में। अब अपन को अपने जैनियों में खोजना है तो कहां से खोजोगे? शांति पाठ में मिल जाएगा, है ना। शांति पाठ है ना पुराना, सत्य शील गुणा में संयमधारी शांति, उसमें मिलेगा ये छंद। हो पठन सुखदार, चलो अभी फिर पढ़ते हैं अपन टीका। यथा कश्चित पुरुषो, जैसे कोई पुरुष मेरे यम प्रति प्रवृत्त तीव्र अरति भाव, जैसे कोई पुरुष जिस प्रकार मदरा के प्रति तीव्र अरति भाव से प्रवर्तित कोई पुरुष मदरा पीने पर भी उसके प्रति अरति भाव की सामर्थ्य के कारण मदोन्मत्त नहीं होता, उसी प्रकार रागादि भावों के अभाव से सर्व द्रव्यों के उपभोग के प्रति तीव्र वैराग भाव से ज्ञानी विषयों को भोगता हुआ भी तीव्र वैराग भाव की सामर्थ्य के कारण बंध को प्राप्त नहीं होता। देखो उन्होंने वैद्य का उदाहरण दिया है ज्ञान के लिए, और शराब का उदाहरण दिया है वैराग के लिए, ज्ञान का सामर्थ्य और वैराग का सामर्थ्य, ये अपन ने पढ़ लिया है। अब मैं ये बताना चाहता हूं, प्रश्न पढ़े अपन, मूल गाथाओं में जो उदाहरण दिए हैं उनमें साफ साफ कहा गया है कि जिस प्रकार विष को खाते हुए वैद्य मरता नहीं है, और अरति भाव से मद्य पीने वाले को नशा नहीं चढ़ता, किंतु यह बात एकदम अटपटी लगती है। अरे भाई, जहर खाने पर वैद्य कैसे बच सकता है और अरति भाव के कारण शराब का नशा भी कैसे नहीं होगा? क्या जहर और शराब भी ऐसा पक्षपात कर सकते हैं कि वे किसी पर तो असर दिखाएं और किसी पर नहीं? ठीक है। उत्तर, यह बात आचार्य अमृतचंद के ध्यान में भी आई थी। उत्तर वो भी दिया जा सकता है जो उन्होंने दिया है, लेकिन मैं कहता हूं यह बात समझाने का विकल्प अमृतचंद को आया था, क्यों लोग ऐसा पूछेंगे। यही कारण है कि उन्होंने आत्मख्याति टीका में स्पष्ट किया है, अमोघ विद्या की सामर्थ्य के कारण विषवैद्य नहीं मरता। अमोघ विद्या और विषवैद्य, शराब पीने वाले के अरति भाव के कारण नशा नहीं चढ़ता। आचार्य जयसेन ने तात्पर्य वृत्ति में उक्त उल्लेख के साथ साथ यह भी लिखा है कि जिस प्रकार कोई पुरुष व्याधि के प्रतिकार के लिए मद्य में मद्य की निरोधक औषधि डालकर मद्य पीता है, देखो एक ऐसी दवाई कि जो शराब में डाल दो तो शराब वो पियो तो वो शराब जो गुण है वो तो करेगी और नशा नहीं चढ़ेगा। अब मद्य निरोधक औषधि, इनने ये बात और डाली उसमें, उनने वो वैद्य विषवैद्य से काम चला लिया। विषवैद्य पिएगा तो समझदारी से ही पिएगा, कि क्या समझदारी करेगा वो, कि ये समझदारी करेगा कि ऐसी कोई दवाई होगी जो शराब पिए और नशा नहीं चढ़े और वो शराब का जो लाभ है वो प्राप्त हो जाए। क्या निरोधक, यानी इन्होंने नशा की निरोधक दवाई की बात की, तो रति भाव के अभाव से रति भाव तो डाल नहीं था वो, क्योंकि वो तो मूल गाथा में है, फिर कह देते इसलिए नहीं चढ़ नहीं, फिर तो रति भाव के अभाव के कारण, क्योंकि उसने औषधि डाली, ये बात रति भाव की सूचक है ना, कि उसे शराब पीने में कोई रस नहीं है, वो औषधि के रूप में ही शराब ले रहा है। देखो, जहर भी और शराब भी, इन दोनों से बहुत औषधियां बनती हैं। जहर से तो अपने एक सिद्धांत है ना, विष होगा विष से निर्मूल है ना, विष से विष निर्मूल होता है, जो खासकर विष वाली बीमारियां हैं जो कीटाणुओं के काटने से होती है, एलर्जी संबंधी समझ लो, जो उनको दूसरा विष ही देना पड़ता है, उसका प्रतिद्वंद्वी विष होता है, एक तरह के विष को दूसरी तरह का विष मारता है, समझे ना, तो वो कहते हैं उन विषों की जानकारी होती है वैद्य को, तो उन्होंने तो इतना से ही काम चला लिया। और इन्होंने ये कहा कि नहीं, वो ऐसी औषधि को उसमें डालता है फिर पीता है, वो जहर वाला भी कोई जिसे अरुचि है वो जहर थोड़ी खाता है, वो तो जहर से बनी हुई दवाई खाता है। पुराने जमाने में क्या होता था कि बाग डॉक्टर दवाई नहीं लिखते थे, वो सब लिखते थे ये चीजें बाजार से लाना, इस तरह घोंटना, इस तरह मिलाना और फिर वो काढ़ा पीना, ऐसा करना, तो खुद लाना पड़ता था, तो उसमें जहर कुचला भी लिखा रहता था बहुत सी दवाइयों में, एक कुचला लाना, कुचला ही जानते हो आप, एक जहर होता है। अब वो कुचला नाम की दवाई को फिर वो कहते इतना ऐसे गलाना, इतना अग्नि में ऐसे डाल के सेकना, फिर इसको इस तरह से घोंटना और फिर लेना, तो वो जो गुण प्रकृति है और उसका दोष दूर हो जाता है। सभी बहुत औषधियां ऐसी होती हैं, जहर की भी होती हैं और वो पहली क्या बताई, वो विष में भी होती हैं और शराब की भी बनती हैं। देखो, मैं एक बहुत खतरनाक बात कहता हूं कि ये होम्योपैथिक की जितनी दवाइयां हैं, अब इनमें तो शराब डली हुई है। शराब माने क्या? अल्कोहल। अल्कोहल माने क्या? स्पिरिट। अब वो स्पिरिट तो उसमें डालते हैं क्यों? कि उसको तनुकरण करने के लिए। अब वो गोलियां होती है ना चीनी की, वो दवाई उसमें डाल देते हैं, एक बोतल में दो बूंद दवाई डाली और एक बोतल स्प्रेड, अब उसमें वो फैल जाती है और फिर उसको उसमें डालते हैं, आपने देखा होगा, तो वो तो स्प्रेड है, तो वो शराब के बाद खत्म हो गई। अब आपको मालूम है, اب یہ سمجھ لو کہ ہم تو نہیں شراب، ہم تو دوائی کے روپ میں بھی نہیں لیتے، ہومیوپیتھی کی دوائی لیتے ہو پھر کیسے کہہ سکتے ہو؟ یہ بات ان لادوں کے کب آئی نا دادا، کہ گرودیو کی طبیعت خراب رہتی تھی، جب ڈاکٹروں نے ایک طرح سے ڈاکٹروں کے علاج سے پریشان ہو کر، ایک گانگولی کر کے ڈاکٹر تھا کلکتہ میں، تو کچھ مموکشو لوگ اس کو پلین سے لائے، سونگڑھ لے گئے اور اسے برابر ٹریننگ دی کہ آپ تو یہ کہنا کہ میں تو آپ کا پرچن سننے آیا ہوں، میں اب ایسا 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 بہت مہیما، تو تمہاری بات گرودیو سنیں گے، نہیں تو تمہاری بات ہی نہیں سنیں گے۔ گرودیو کے پرچن جو ڈھنگ سے پریم سے سنتا تھا وہ اسی ڈاکٹر کا علاج کراتے تھے، ڈاکٹر چندو بھائی اس لیے ان کے ڈاکٹر تھے، خیال نہیں نا، نہیں تو ہٹا ہٹا، نہیں نہیں ہمیں کچھ نہیں کرانا، ہمیں کچھ نہیں کرانا، ہمیں کچھ نہیں کرانا۔ تو وہ برابر ٹریننگ لے کے دے کے گئے، اب انہوں نے وہ ہوموپیتھک کی دوائی دی۔ اب جو لوگ ڈاکٹر چندو بھائی بھی شامل تھے اس میں، اور ان کا گروپ تھا پورا اس وقت، خیال نہیں نا، تو انہیں اچھا نہیں لگا، تو اس گروپ والے نے جا کر کے گرودیو کے کان میں یہ بھرا کہ صاحب اس میں یہ الکوہل ہوتا ہے۔ کیا ایک میرے کو سچی گھٹنا بتا رہا ہوں میں آپ کو، گرودیو نے ایک ہٹا، ایک منٹ نے ہٹا دی۔ اب ان کی کیا کیا آپ، ہم لوگ گئے ان کے پاس، ہم بھی شامل تھے اس میں، ہم گئے ان کے پاس، تم نے ایسا کیوں کیا کہ ہے نا اس میں، ہے نا، لیکن تم جو انگریزی کی دوائیاں دیتے ہو وہ سب شدھ کر کر کے لا کے دیتے ہو گے، اس کا سب بتاتے ہو گے گرودیو کو، وہ شراب تھوڑی پی رہے، وہ تو صرف دوائی میں، اور وہ ان کا وہ اڑ جاتی ہے۔ ہم نے ایک کوشش بھی کی، گرودیو کے سامنے لے گئے اور کاغذ پر وہ ڈالی کیا اسپرٹ، اور دیکھا تو پانچ منٹ میں اڑ گئی، دیکھو صاحب یہ صاف ہو گئی، تو دوائی میں سے اڑ جاتی ہے، تو دوائی ڈالنے کے لیے اس نے چھوا تو تھا، اتنا کر کے پھر انہوں نے زندگی میں ہومیوپیتھی کی دوائی نہیں لی۔ وہ اتنے کڑک تھے اپنے آچرن کے لیے اور سدھانت کے لیے۔ تو اب آپ سمجھ میں آئی نا، انڈائریکٹ وے میں کتنی چیزوں میں کہاں کہاں سے کیا کیا آ جاتی ہے۔ اور ابھی تو میں یہ بھی لے لوں کہ جو آپ کی جو بنتی ہیں، آپ کے کیپسول ہیں، کیپسول آپ کائے کے بنتے ہیں، وہ جی ہڈی کے اور فلانے، دنیا جو ہے بھجے کی بہت باتیں ہوں گی، جتنا جاننے کے بعد بھی کتنی ایسی چیزیں رہ جاتی ہیں، خیال میں آئی نا۔ تو ایک بات، دونوں میں بہت انتر ہے، ویسے شراب پینا اور کسی دوائی کے میں آئی ہوگی۔ دوائی تو ہر آدمی اروچی پوروک ہی کھاتا ہے، یعنی پریم سے سواد لے لے گے تو کوئی دوائی کا آج تک کھاتا نہیں ہے، ہے نا۔ تو اس روپ میں وہ بات کو نہیں لیا، اور اپنا جو تیاگ ہے نا، تو وہ یہ تو اپنے آٹھ منگڑوں میں ہی تیاگ ہو گیا ہے، پھر آگے آگے وہ جن پرتیمائیں ہیں بڑھتی جائیں گی بڑھتی جائیں گی، تو اس طرح پوری طریقے سے تیاگ یہیں ہو جاتا تو پھر وہ وہاں جا کے کیا ہوگا، برہمچری بھی چار پرکار کا ہوتا ہے نا، ایسے ایسے ہر چیزیں چار چار پرکار کی ہوتی ہیں، سامایک بھی، اب بارہ برتوں میں بھی سامایک ہے، سامایک پرتما میں بھی سامایک ہے، منیراجوں کی بھی سامایک ہے، پھر سمدرشن کے پہلے بھی سامایک ہے، سامایک تو ہے نا، لیکن استر تو بدلتا جاتا ہے کہ نہیں، چیز ایک ہی ہے لیکن استر بدلتا جاتا ہے۔ تو دیکھو آچاریہ جیسن نے تاتپر وتی میں یہ لکھا، نرودھک اوشدھی کے راگ پیتا ہے، اسی پرکار پرماتم تتو گیانی پنچیندری کے وشے بھوت بھوجن پان آدی دربیوں کے اپیوگ ہونے پر بھی جس جس انش میں نروکار سسمتی شون بہراتما جیووں کی تلنا میں راگ بھاو نہیں کرتا، ایک ایک انش کی بات کری انہوں نے، اتنے اتنے انشوں میں کرموں سے نہیں بنتا، اور کرموں سے نہیں بنتا یہ پکی گارنٹی نہیں ہے، ان کرموں سے اتنے اتنے انشوں میں نہیں بنتا، باقی سے بنتا، میں وہ بھی کہہ دی۔ ادھر ہلو ساتھ ساتھ روپ سمست وکلپ جال سے رہت ہو کر پرم یوگ لکشن بھید وگیان کے بل سے سروتھا بیتراگ ہوتا ہے، تب سروتھا بند کو پراپت نہیں ہوتا۔ نسا نہیں چڑھنے کے سندرب میں گاتھاکار اور آتمخیاتیکار تو یہی کہتے ہیں کہ ارتی بھاو سے مد پینے پر نسا نہیں چڑھتا، کنتو تاتپر وتیکار جیسن تو صاف صاف کہتے ہیں کہ نسا نرودھک اوشدھی ملا کر شراب پینے سے نسا نہیں چڑھتا۔ اتنا ہونے پر بھی جیسن کو یہ بھی لکھنا پڑا کہ نسا ارتی بھاو کے کارن نہیں چڑھتا، کیوں کہ مول بات تو غائب ہی ہو جاتی ہے جن لکھتے تم، क्योंकि सिद्धांत में तो अकेले अरति भाव को ही घटित किया गया है, इसके अतिरिक्त जयसेन ने अबंध के तारतम्य को भी स्पष्ट किया है। बाकी कल करेंगे चर्चा, लेकिन एक बहुत गंभीरता से ऊपर से उदाहरण नहीं दिखते वैसे, लेकिन जो उन्होंने समझाया है तो सिद्धांत को मुख्य रूप से समझना, इसमें से शराब पीना और जहर खाने का अर्थ नहीं निकालना।